तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
यस हप्ताका प्रमुख समाचारमा, यस हप्ता अमेरिका र नेपालको सम्बन्धको 75 वर्ष पुगेको उपलक्ष्यमा अमेरिकी सांसद टोलीले नेपाल भ्रमण गरेको छ। क्रिस्टिन जिलिब्रान्डको नेतृत्वमा शेल्डन व्हाइट हाउस, कोरी बुकर, मार्क केली र मन्डेयर जोन्सले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेर नेपालले एमसिसी पास गरेकोमा बधाई दिनुका साथै जलवायु परिवर्तन लगायतका विश्वव्यापी मुद्दामा छलफल गरेका छन्। नेपालले यस हप्तादेखि विभिन्न 10 किसिमका सामग्री आयातमा रोक लगाएको छ भने सरकारी कार्यालयहरू हप्ताको दुई दिन शनिबार र आइतबार बन्द हुन थालेका छन्। पेट्रोलको आयातमा निर्भर नेपालको अर्थतन्त्रमा विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थको भाव बढेपछि सङ्कट उत्पन्न भएको हो। यसको सामना गर्नका लागि सरकारले पैसा देश बाहिर जान रोक्नका लागि सवारी साधन, खेलौना, मदिरा, चुरोट लगायतका विलासी वस्तुको आयातमा रोक लगाएको छ र मितव्ययिताका लागि हप्ताको एक दिन बिदा बढाएको छ। आगामी हप्ता मङ्गलबार मुसलमान धर्मावलम्बीको महान चाड ईद उल फितर परेको छ। यसै अवसरमा मैले मुस्लिम पत्रकार गनी अन्सारीसँग उनको रमादान र ईदको अनुभवका बारेमा कुराकानी गरेकी छु।
तपाईँ वीरगन्जको हुनुहुन्छ, वीरगन्जमा चाहिँ मुसलमान समुदाय कस्तो छ, त्यहाँ ईद कसरी मनाइन्छ, थोरै बताइदिनुहोस् न।
मनाउने भनेको तरिका लगभग उस्तै हुन्छ, 30 दिनको तपाईँको कुरान 30 वा 30 दिनको अरबिक पात्रो अनुसार 30 महिना भयो भने 30 दिनको रोजा हुन्छ, वर्ष रोजा। अनि त्यसपछि 29 भयो भने 29 दिनको रोजाको समापनमा ईद मनाउने हो, होइन? अनि त्यो दिन भनेको त्यस अघि रमजानमा मान्छेहरू व्रत बसेका हुन्छन्, अरू सामान्य अवस्थाभन्दा प्रार्थनाहरू पनि अलिक बढी हुन्छ, रातिको समयमा अतिरिक्त प्रार्थना पनि हुन्छ, जसमा कुरान वाचन इमामले गर्छन् र अरू मान्छेहरूले सुन्छन्। व्रत सुरु अघि खाने कुरालाई तयारी भनिन्छ भने व्रत समापनको बेला साँझ खाने खानालाई आफ्नो गति अनुसारको नयाँ कपडाहरू लगाउने, असरहरू लगाउने, अनि ईदगाह अर्थात् खुला मैदानमा ईदको विशेष प्रार्थनामा जानलाई चाहिँ मान्छेहरू नुहाइ धुवाई सफा सुगर भएर नयाँ लुगा लगाउने, असर लगाएर अनि केही मिठो गुलियो खाएर ईदको प्रार्थनाको लागि जाने गर्छन्। अनि प्रार्थना सकेपछि एकअर्कालाई अङ्कमाल गर्ने, ईदको ईद मुबारक भनेर एकअर्कालाई शुभकामना आदान प्रदान गर्ने, माग्ने लगायतका मान्छेहरू हुन्छ। अनि आफूले जुन दान गर्नुपर्ने पैसा हुन्छ, सदकाको पैसा हुन्छ, त्यो सदकाको पैसा बाँड्ने गर्छन्। घरमा आफन्तलाई बोलाउने, साथीभाइहरूले बोलाउने, अनि सेवै लगायतका परिकारहरू, बिरयानी कसले के बनाएका हुन्छन् त्यो सबै खाने खुवाउने, शुभकामना आदान प्रदान गर्ने, त्यसरी नै।
हजुर, भनेपछि यो मुसलमान समुदायको सबैभन्दा ठुलो चाड हो। वीरगन्जमा मुसलमान समुदाय के कस्तो सङ्ख्यामा छन्, कस्तो छ समुदाय, थोरै बताइदिनुहोस् न।
त्यहाँ पनि अब मिश्रित नै छ, हिन्दू मुस्लिमहरू मिश्रित नै छन्। ठिकको उपस्थिति छ एकदम, अब नेपालगञ्जहरू अझ बढी छन् तर तिनीहरूको सङ्ख्यापातमा नभएर अलिक ठिकैको छ। मिश्रित सङ्ख्यामा मुस्लिमहरू छन्, मस्जिदहरूको सङ्ख्या, ईदगाहहरूको सङ्ख्या राम्रै छ, अरू पहाडका कतिपय जिल्लाहरूभन्दा।
हजुर, अनि तपाईँलाई वीरगन्जमा हुर्किँदाखेरि यो चाडबाडको बारेमा सबैभन्दा रमाइलो लाग्ने, मनपर्ने कुरा चाहिँ के थियो?
सबभन्दा रमाइलो लाग्ने अब चाहिँ नयाँ लुगा लाउने भयो, अनि त्यसपछि ईद अर्थात् ईदको दिन ठुला बडाले चाहिँ उपहारहरू दिन्छन्, मिठो मिठो खान पाइन्छ, आफू कहाँनिर बोलाउन पाइन्छ भने रमाइलो लाग्छ त्यो कुराहरू सम्झिँदा।
हजुर, अनि अहिले तपाईँ धेरै वर्षदेखि काठमाडौँमा हुनुहुन्छ, एक दशकभन्दा बढी नै भयो, काठमाडौँमा चाहिँ ईद कसरी मनाउनुहुन्छ, कसरी फरक भएको छ?
अघि चाहिँ मैले जुन कुरा उल्लेख गरेँ, साथीहरूलाई धेरै साथीहरू आउँछन्, मुस्लिम हिन्दू साथीहरू नै अझ बढी छन्, दुईजना तिनजना बढी त हिन्दू साथीहरू नै हुन्छ। त्यो कुराहरू अनि त्यो पाटोहरू मिस गरिन्छ भनौँ न, त्यो कुराहरू पाइँदैन। अनि गाउँको जुन माहौल हुन्छ, हुलको हुल बनाएर फलाएर यो साथी कोहीलाई खाने काम वा उनीहरूलाई लिएर आम अनि त्यहाँ खाएर खाँदै हिँड्दै रमाइलो गर्ने, त्यो कुरा चाहिँ काठमाडौँमा यी कुराहरू पाइँदैन अनि न्यास्तो लाग्छ गाउँघरको अलिक बढी।
हजुर, काठमाडौँमा चाहिँ कसरी मनाउनुहुन्छ, तपाईँ कुनै मस्जिद जानुहुन्छ कि अथवा घरमै मनाउनुहुन्छ?
मनाउने अघि मैले जसरी भने मनाउनु चाहिँ तरिका त्यही हो, जस्तो काठमाडौँमा त उनका आक्रमण मस्जिदमै हुन्छ त्यो सामूहिक प्रार्थना. अब गाउँको कुरा गर्नु भने खुला ठाउँमा चाहिँ ईदगाहहरू छन्.
हजुर, अनि तपाईँको व्यावसायिक जिम्मेवारीहरू पत्रकारको रूपमा तपाईँ कहिलेकाहीँ त 24 घन्टा खट्नुपर्ने हुन्छ, यस्तो बेलामा दिनभरि नखाने कुराहरू कसरी व्यवस्थापन गर्नुहुन्छ?
गाह्रो चाहिँ गाह्रो हुन्छ, तर मलाई के सजिलो भइदिन्छ भने रमजानको बेलामा जुन झन्डै 15 घन्टा 16 घन्टा जस्तो व्रत हुन्छ, म काम गर्ने ठाउँमा चाहिँ धेरै चिजहरू छन्, मलाई चाहिँ अलिक सहज भनेको बिहान फेरि जुन 3:30 बजे अघि तपाईँ हल्का केही खानुहुन्छ त्यो अघि अनि मेरो 5:30 बजे बिहान रेडियो हुन्छ वा त्यो सिफ्टमा गइदिँदाखेरि त्यो एक किसिमले कार्यालयको उदारता पनि भन्नुपर्छ वा मेरो रिलिजियस अभ्यासको धार्मिक अभ्यासको चाहिँ एउटा सम्मानको रूपमा पनि लिन सकिन्छ, तपाईँलाई सजिलो हुने गरी सिफ्टमा राखिदिन्छु भनेर त्यसरी अफिसले राखिदिने गर्दाखेरि मलाई चाहिँ व्यक्तिगत रूपमा भन्नुहुन्छ सजिलै हुन्छ. त्यति जस्तो दैनिक ज्याला दाबी गर्ने मान्छेहरू
हजुर, अनि जुन यो 1 महिनाको व्रत बस्नुपर्ने कुरा छ यसको चाहिँ अर्थ तपाईँले कसरी लिनुभएको छ?
यो व्रत भनेको खासमा संयम, तपाईँले चाहिँ विभिन्न कुराहरूबाट आफ्ना इन्द्रियहरूमाथि तपाईँ सहहरू छ त्यसमाथि तपाईँ झुटो कुराहरू बोल्नुपर्छ, आफूलाई रोक्नुपर्छ, अनावश्यक विवादमा निस्किनु हुँदैन, सुदृष्टिहरू राख्नु हुँदैन. हुन त अरू बेला राख्नुहुन्छ भन्ने त भन्नु खोजे होइन, तर रमजान रमजानको मेन ध्येय नै चाहिँ तपाईँ यी कुराहरूबाट अझ बढी अनुशासन दिनुहोस्, तपाईँ यी कुराहरूबाट अझ बढी पढ्नुहोस्. 1 महिना तपाईँ आत्मअनुशासित भएपछि बाँकी 11 महिना पनि तपाईँको त्यस्तै होस् भन्ने मेन के अरे यसको ध्येय उद्देश्य हो. तपाईँ दिनभरि भोको बसेर पनि झुटो बोल्नुहुन्छ, सुदृष्टि राख्नुहुन्छ, घर झगडामा पर्नुहुन्छ, यस्तो कुरा गर्नुहुन्छ भने तपाईँको बस्नुको कुनै अर्थ छैन, अल्लाहले त्यो तपाईँको भोको बस्नुसँग केही लिनु दिनु छैन भनेर पनि भनिएको छ. 1 महिनामा चाहिँ तपाईँको वार्षिक बचतको 2.5% अनिवार्य दान गर्ने कुराहरू हुन्छ. निष्कारकी कुरा छ भने कतिपय मान्छेहरू वा जो सङ्गतको बसे अनुसार त्यो मान्छेले मस्जिदमा लगेर कोही सोना किनिरहेको हुन्छ, कोही फलफुलहरू दिइराखेको हुन्छ. सकारात्मक पाटो भनेको चाहिँ यो लाग्छ मलाई दान गर्ने कुरा, जसरी रोजा इस्लामको 5 पिलरमध्ये आधारित स्तम्भमध्ये रोजा एउटा हो, त्यसरी जकात पनि अनिवार्य नै हो. फेरि तपाईँले दिँदाखेरि जोसँग छैन खानालाई वा ईदकै दिन जसलाई लुगासुगा किन्नु छैन भने तपाईँ धनी हुनुहुन्छ भने त्यो तपाईँले चाहिँ दिँदाखेरि उसले पनि मनाउन पाउँछ. अनि अर्को के भन्ने छ भने सुन्दर पाटो भनेपछि तपाईँ बायाँ हातले दिनुहुन्छ भने बायाँ हातले थाहा नपाओस्, अर्थात् तपाईँले दान दिएर फलानलाई मैले यति दिएँ नि भनेर कृपाको साह वा तपाईँ डिस्काउटी गर्ने कुरा त्यो चाहिँ एकदम डिस्काउन्ट निरुत्साहित गरेको छ. रमजानसँग जोडिएका यस्ता धेरै कुराहरू राम्रा कुराहरूले चाहिँ एकदम पोजिटिभ तपाईँलाई सकारात्मक ऊर्जा दिन्छ, के अरे अनावश्यक संसारिक कुराहरूले माया यस्ता चिजहरूबाट अलिक गरे बस्नुहुन्छ, आध्यात्मिक जस्तो महसुस हुन्छ, अब शान्ति महसुस.
अब नेपाल जस्तो बहुसांस्कृतिक र हिन्दू बहुलता भएको देशमा अल्पसङ्ख्यकहरूले आफ्नो धार्मिक अभ्यास गर्न पाउने स्वतन्त्रता कस्तो पाउनु भएको छ तपाईँले?
त्यो चाहिँ हाम्रो एउटा सुन्दर पक्ष भनेको एकदम राम्रो छ. यो बिचको खुसियालीमा सहभागी हुने मुस्लिमहरूभन्दा हिन्दू साथीहरू धेरै हुन्छ, त्यसरी दसैँमा अरू साथीहरूले बोलाउँछन् वा छठ वा होलीमा जस्तै बोलाउँछन्, त्यसै गरी मुस्लिमले मुख्य 3 चिज हुन्छ वर्षको, ईद उल फितर र ईद उल अजहा. यी सबैमा एकअर्कालाई आउने जाने, एकअर्कालाई शुभकामना आदान प्रदान गर्ने, मलाई चाहिँ मुस्लिम इतर समुदायबाट जुन शुभकामनाहरू पाइराखेको हुन्छु अनि भनौँ न इफ्तार पार्टीहरूमै मलाई साथीहरूले दिइराखेका हुन्छ, अफिसमै कहिले काहीँ केही खानु पऱ्यो भने म रमजानमा व्रतमा छु भने साथीहरूले चाहिँ सरी भने के अरे तिम्रो अगाडि खानुहुन्न भनेर अलिक पर गएर खाइदिने वा खाना सुरु गरेको भने सरी भन्ने, त्यसले चाहिँ अझ हामी एकअर्काप्रति कति सहिष्णु छौँ र हामी एकअर्का कुरालाई कसरी सम्मान गर्छौँ भन्ने कुरा नि देखाउँछ. त्यही भएर एउटा सुन्दर पक्ष पनि हो अनि त्यो अभ्यास गर्नका लागि कुनै किसिमको बाधा अवरोध छ जस्तो मलाई चाहिँ लाग्दैन, त्यो चाहिँ एकदम खुसीको कुरा, त्यो अतिरिक्त खुसी दिन्छ. यो कुराहरू हाम्रो समाजको जुन सौहार्दता छ अनि सहिष्णुता छ त्यसले चाहिँ अझ सुन्दरता खपेको छ.
लाइक, शेयर र कमेन्ट गर्नुहोस्. SBS नेपालीलाई फेसबुकमा साथ दिनुहोस्.